नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा हामी विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। यति बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको 14 औं महाधिवेशन तोकिएको मितिमा होला कि नहोला भन्ने दुविधा देखिएको छ। यही वर्षको फागुन 7 गते निर्धारित महाधिवेशन कोरोना संक्रमणको अन्त्य नहुने देखिएपछि अब पर सर्ने निश्चित जस्तै देखिएको पनि छ। यही बेला केही पक्षले महाधिवेशन तोकिएकै समयमा गर्न माग पनि गरिरहेको छ। अर्कोतर्फ सभापतिको एकलौटी निर्णय भयो भन्दै केही सदस्यहरूले पार्टी कार्यालयमा विरोध पत्र समेत केही दिन अगाडि बुझाएका थिए। कार्यकाल सकिन लाग्दा सभापतिले विभिन्न विभागहरू गठन गर्दा महाधिवेशनमा प्रभाव पर्ने ठानी संस्थापन इतरकाहरूले विरोध गरिरहेका छन्। कोरोना संक्रमणको यो महामारी नहुँदो हुँदा यति बेला नेपालको पुरानो पार्टी यति बेला महाधिवेशनले तातिने थियो, तर यति बेला कांग्रेसमा अबको नेतृत्व कसले लिने र नेताहरू पनि कुन गुटमा लाग्ने भन्ने विषय प्राथमिकतामा परेको छ। कांग्रेसको परिमार्जित विधानमा सबै पदहरू निर्वाचित हुनुपर्ने उल्लेख गरिएको छ। यसले नेतृत्वलाई बलियो नबनाउने, जसका कारण नेतृत्वले चाहे अनुसार काम गर्न नसक्ने र यसले पार्टी कमजोर हुने भन्ने टिप्पणी पनि एउटा कोणबाट आउन थालेको छ। आज हामी यी लगायतका कांग्रेसको आन्तरिक जीवनमा केन्द्रित भएर एकजना केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख समेत रहनुभएका गोविन्द भट्टराईसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ भट्टराईज्यू कार्यक्रममा।
धन्यवाद छ यहाँलाई।
हजुर, अब महाधिवेशन तोकिएको मितिमै महाधिवेशन हुने हो भने केही महिना मात्र बाँकी छ। अब यति बेलासम्म यो हुने कि नहुने एउटा अन्यल दुविधा कायमै छ। केही पक्षले महाधिवेशन निर्धारित तोकिएकै समयमा गर्नुपर्छ भन्ने माग पनि गरिरहेको छ। अब यो अवस्थामा के होला, महाधिवेशन प्रभावित होला कि कति पर सर्ला?
अब यो के छ भने महाधिवेशन वास्तवमा तोकिएकै मितिमा हुनुपर्छ भन्ने चाहिँ सबैको चाहना हो र अब यो चाहना चाहिँ हुँदा हुँदै पनि यो COVID-19 प्रभाव जो चाहिँ देशव्यापी रूपमा चाहिँ बढ्दै गयो, यो कारणले गर्दा चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ सिडियोलहरू चाहिँ डिस्टर्ब भएको चाहिँ देखिएको छ। अब यो अस्ति चाहिँ मिटिङ पनि तपाईँको चाहिँ दुईचोटि सरीको अवस्था छ। त्यो पनि मिटिङ भन्दा अगाडि चाहिँ जो PCR टेस्ट गरिएको थियो नेपाली काङ्ग्रेसकै केन्द्रीय समितिका साथीहरू मा चाहिँ कोभिड पोजिटिभ देखिएको कारणले चाहिँ त्यो चाहिँ पछाडि सरीको अवस्था छ। र अब महाधिवेशन चाहिँ टाइममै गर्ने टाइममै हुनुपर्छ भन्ने कुरामा चाहिँ कुनै दुविधा छैन। अब यसमा चाहिँ नगर्ने गर्ने भन्ने विषय भएन, महाधिवेशन आवश्यक हो, वैधानिक व्यवस्था हो र यो गर्नुपर्छ र यसमा अब सबैले चाहिँ मिलेर महाधिवेशनलाई चाहिँ हुने बाटोबाट चाहिँ बनाउनुपर्छ भन्ने कुरा हो।
अब यो कोरोना महामारीको यो विश्वव्यापी प्रभाव कहिलेसम्म रहने भन्ने यकिन छैन। अब तपाईँहरूले महाधिवेशन अलिकति भनौँ तोकिएको समयमा नगर्ने हो कि भन्ने एउटा संस्थापन इतरका पक्षहरूको संशय पनि छ। अब यसमा कोरोनालाई बहाना बनाएर आफ्नो पद लम्ब्याउने दाउमा संस्थापन पक्ष लाग्यो भनेर उनीहरूले आरोप लगाइरहँदा यहाँ के भन्नुहुन्छ?
अब के छ भने कोरोना बहाना हो र यो अहिले कसैको
विभिन्न प्रविधिको प्रयोग गरेर अब शेखर कोइरालाहरू भनिरहनु भएको छ
कोरोना चाहिँ बहाना भएर कसैले चाहिँ नेपालमा भित्राइदिएको विषय पनि होइन, यो देशव्यापी रूपमा चाहिँ आएको चाइनाबाट सुरु भएको विषय हो र अब चाहिँ कोरोना चाहिँ कारणले महाधिवेशनै हुँदैन भनेर चाहिँ अब यो कुनै व्यक्ति विशेषले चाहिँ कोरोनाको कारणले अरू चाहिँ 2-4 महिना लम्ब्याउने भन्ने विषय पनि छैन। अब म चाहिँ त्यसरी चाहिँ आरोपित गर्न पनि चाहन्न र महाधिवेशन हुनुपर्छ, यसमा अब यसमा चाहिँ पक्ष विपक्षमा चाहिँ महाधिवेशनको बारेमा चाहिँ बाँडिनुपर्ने आवश्यकता पनि छैन र संगठनको चाहिँ वास्तविक अवस्था चाहिँ अहिले के छ देशव्यापी रूपमा त्यो सबैले बुझेकै अध्ययन गरेकै विषय हो र अब चाहिँ अहिले चाहिँ कति जिल्लामा क्रियाशीलहरू गए, कति वितरण भए, कति रिनु भए, होइन कति ठाउँमा कामहरू बाँकी छ, अब यो सबै विषयहरू चाहिँ कुनै चाहिँ व्यक्ति विशेषले चाहिँ नगर गर भनेको आधारमा बाहेन, यो परिस्थिति जन्ने हो वास्तवमा चाहिँ। त त्यसले गर्दाखेरि के छ भने अब हाम्रो वैधानिक पनि व्यवस्था छ, नेपाली काङ्ग्रेस पार्टी चाहिँ अथवा चाहिँ जुनसुकै पार्टीले पनि 5 वर्षभित्र चाहिँ महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था पनि छ। त त्यसले गर्दाखेरि चाहिँ अब महाधिवेशन गर्नुपर्छ, हुनुपर्छ, अब यसमा पक्ष विपक्षमा बाँडिएर भन्दा पनि सबै मिलेर चाहिँ महाधिवेशनको वातावरण निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब हुन त यो अब यस्तो यो पार्टीमा देखिए ठिकै छ, तपाईँहरूले पनि हेर्नु भएकै छ, देख्नु भएकै छ, म पनि चाहिँ यो पार्टीमा काम गरेको 41 वर्ष जति भयो, मैले पनि चाहिँ पदै लिएर काम गरेको पनि 40 वर्ष नेविसँगदेखि गर्ने भने मेरो पनि भइसकेको छ। खास गरिकन यो हामी चाहिँ जो 46 को जनआन्दोलन पछाडि जब चाहिँ हामी सत्तामा गयौँ त्यहाँदेखि चाहिँ हाम्रो पार्टीमा निरन्तर रूपमा चाहिँ झगडा छ। निरन्तर रूपमा झगडा के छ भने अब कुन कुन बेला पार्टीमा झगडा हुन्छ भने एउटा त सत्तामा पुगिसकेपछि हाम्रो पार्टीमा झगडा हुने गरेका छ, विवाद हुने गरेका छ। अर्को चाहिँ यसो चाहिँ विचार गर्यो भनेदेखि जब चाहिँ विवाद पार्टीमा सुरु भयो भने अब महाधिवेशन आएछ गरी काङ्ग्रेस पार्टीमा भनेर बुझ्न पर्ने अवस्था जस्तो देखिन्छ। त्यसले गर्दाखेरि अब महाधिवेशनमा चाहिँ अब यो त्यो महाधिवेशनमा विवाद हुने, झगडा हुने, भनावन हुने, अनि पछाडि फेरि मिल्ने, अब त्यो चाहिँ अवस्था चाहिँ यो पार्टीमा चाहिँ केही वर्ष अगाडिदेखि देखिएको अवस्था छ। र अहिलेको पनि विवाद के हो भने यो महाधिवेशन आएछ के अरे भन्दा चाहिँ बुझ्नै बुद्धा हुने विवाद हो जस्तो चाहिँ मलाई लाग्छ। र सिरियस जस्तो विवादहरू चाहिँ उठाइएकै विषयहरूमा पनि, पार्टीमा बुझाइएकै विषयहरूमा पनि एकदमै सिरियस सल्भै हुन नसक्ने विषयहरू चाहिँ केही म देख्दिनँ वास्तवमा। अब पार्टीको चाहिँ मिटिङ सेन्टर कमिटीको बैठक बस्यो भने यी सबै कुराहरूले चाहिँ निकास पाउँछन् भन्ने चाहिँ मलाई लाग्छ।
भनेपछि अब प्रविधिको प्रयोग गरेर यो निर्धारित समयमै महाधिवेशन अब होला भन्ने अलिक करिब करिब अब यो विषय चाहिँ टुङ्गिसकेको अवस्था हो, सर्ने चाहिँ अब निश्चित जस्तै नै देखिएको छ होइन। अब एक पक्षले सभापतिले नै भन्नुभएको छ असारसम्म सार्नु पर्छ भनेर एउटा बैठकमा भन्नुभएको रहेछ, पत्र पत्रिकाले छापेका छन्। भनेपछि अब असारसम्म चाहिँ यो लम्बिने नै भयो।
अब यो के छ भने हेर्नु, प्रविधिको प्रयोग गरेर भने महाधिवेशन गर्दा हुन्छ नहुने कुरा होइन, तर हामी चाहिँ कति प्रविधिको प्रयोग कहाँ कहाँ गर्न सक्छौँ भन्ने कुरा हामीले थाहा पनि पाउनु पर्यो, रिसर्च पनि त गर्नुपर्ने विषय होला। र अहिले चाहिँ तपाईँलाई थाहा छ के अरे हामी सबैले बुझेकै विषय छौँ, हामीले चाहिँ हाम्रा सरकारी अथवा स्कुलहरू देशव्यापी रूपमा जुम मार्फत के अरे नेटवर्क मार्फत नै के अरे सञ्चालन गर्ने नीति जो सरकारले लियो नि, र त्यो कति देशभरि कति सम्भव रहे। अब यो कस्तो कुरा छ भने यो कुरा सम्भव हुँदा त जुम मार्फतै तपाईँ इन्टरनेट मार्फतै नयाँ प्रविधि मार्फतै नै हामीले गर्दा नहुने विषय छैन, गर्दा हुन्छ, तर त्यो कति सम्भव छ, त्यसको हामीले कति स्टडी गरेका छौँ, त्यसको हामीले कति रिसर्च गरेका छौँ भन्ने विषय पनि त छलफलमा आउनु पर्ने नि त तपाईँको। र सरकारले देशव्यापी रूपमा चाहिँ स्कुलहरू जसरी सञ्चालन गर्छु भन्यो, कलेज सञ्चालन गर्छु भन्यो नयाँ प्रविधि मार्फत, ती भयो कि भएनन्? र हामी चाहिँ यो परिस्थिति भन्दा चाहिँ अझ राम्रोसँग चाहिँ कसरी त्यो काम गर्न सक्छौँ भन्ने कुराको रिसर्च नगरिकन अब चाहिँ यो नयाँ प्रविधि मार्फत भनेर चाहिँ मैले चाहिँ किन भन्दा यो एउटा जिल्लाको विषय छैन, एउटा गाविसको विषय छैन, एउटा वडाको विषय छैन, देशभरिका चाहिँ तपाईँको जिल्ला वडा चाहिँ तपाईँको संसदीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र तपाईँको चाहिँ र चाहिँ तपाईँको प्रत्येक चाहिँ के अरे प्रदेश प्रदेश बिचमा के अरे कमिटीहरूको निर्वाचनको कुरा यो हामी गर्न सक्छौँ भने त ऊ के त्यसमा त केही छैन, तर कति हामी चाहिँ त्यो प्रविधि त्यो क्षमता विस्तार छ भन्ने कुराको टुङ्गो नलाइकन अब यही विषयमा चाहिँ हुन्छ भनेर चाहिँ भन्न त म त सक्दिनँ होइन। अब हुँदा चाहिँ त्यो राम्रो विषय हो तपाईँ।
अब यो सँगै अबको नेतृत्व कसले लिने महत्वपूर्ण विषय यो छ र यहाँहरू छलफलमै हुनुहुन्छ यति बेला, अब नेताहरू पनि कुन गुटमा लाग्ने कतातिर लाग्ने भन्ने एउटा दोधारमा पनि छन्, त्यो अनुसार लागिरहेको पनि देखिन्छ। अब यहाँ नेविसंघको नेतृत्व सम्हालिसकेको युवा नेता पनि हुनुहुन्छ, अबको नेतृत्व यही पुरानै नेतृत्वले निरन्तरता दिने सम्भावना कति छ, नयाँ नेतृत्व आउने सम्भावना कति देख्नुहुन्छ यहाँ? अब अहिलेको नेतृत्व असक्षम भयो, कांग्रेसले जति प्रतिपक्षमा रहेर जति काम गर्नुपर्ने थियो त्यो अनुसार काम गरेन भनेर आम नागरिकमा एउटा आवाज पनि आइरहेको अवस्था पनि छ। अब नेतृत्वलाई लिएर यहाँको धारणा चाहिँ के छ?
अब यो के छ भने हेर्नु, नेतृत्व त अब महाधिवेशनमा जसले जित्न सक्ला जित्ला उसैले लिने विषय रह्यो। अब तपाईँको चाहिँ महाधिवेशनमा चाहिँ के अरे तपाईँको चाहिँ अब जहाँसम्म चाहिँ के अरे प्रतिपक्षको भूमिका कमजोर रह्यो भन्ने विषय पनि अब चाहिँ हामी नै उठाइरहेछौँ। जस्तो म नै मैले नै प्रतिपक्षको भूमिका कमजोर भयो भन्दै हिँड्ने कि मैले नै प्रतिपक्षको भूमिका निर्वाह गर्न लाग्ने भन्ने पनि मेजर विषय हो नि लाग्छ। अब तपाईँहरू सबैलाई थाहा छ नेपाली काङ्ग्रेसले प्रत्येक इस्युमा चाहिँ आफ्नो धारणाहरू चाहिँ सार्वजनिक गरेका छ, सेन्टर कमिटीको बैठकबाट, पार्लियामेन्ट चाहिँ संसद चलेको बेला, संसदमा चाहिँ संसदमा भएको साथीहरूले नेताहरूले बोलेर हामीले प्रत्येक इस्युमा चाहिँ आफ्नो विचारहरू चाहिँ हामीले सार्वजनिक गरेका छौँ, चाहे कोभिडको विषय होस्, चाहे सीमा विवादका विषयहरू हुन्, चाहे तपाईँको चाहिँ भ्रष्टाचारका विषय हुन्, चाहे चाहिँ डेभलपमेन्टका विषय हुन्, चाहे आर्थिक सुधारका विषय हुन्, चाहे रोजगारीका विषय हुन्, चाहे स्वास्थ्य नेपाली जनताको महत्वपूर्ण विषय हो, स्वास्थ्यको विषय हुन्, हरेक सेक्टरमा वास्तवमा नेपाली कङ्ग्रेसले आफ्नो विचार र दृष्टिकोण चाहिँ सार्वजनिक गरेको छ। अब यहाँ कस्तो छ भने अब हामीले कम्युनिस्टले जस्तो सरकार बन्ने बित्तिकै चाहिँ तोडफोड नाराबाजी जुलुस चाहिँ नेपाली कङ्ग्रेसले गरेका छैन, र सरकारको काम पनि अब हामीले मात्रै गरेर पनि हुँदो रहेछ नि त, र जनताले पनि बुझ्नु पर्यो कि चाहिँ के ठिक हो के ठिक होइन भन्ने कुरा जनताले नबुझिकन कुनै एउटा पार्टीले गरेर मात्रै त्यो कुरा हुँदो रहन्छ भन्ने कुरा त हामीले विगत पनि बुझिसकेकै छौँ नि तपाईँको। र त्यसले गर्दाखेरि अब चाहिँ परिस्थिति आयो, अब चाहिँ हामीले सडकमा जाने परिस्थिति आयो भन्ने मलाई लाग्छ, किन भन्दा यो कोभिड अलिकति कन्ट्रोल भयो भने अब दुई तिहाईको सरकार थियो, दुई तिहाईको सरकारले कामै गर्न दिएन काङ्ग्रेसले भन्ने पनि भन्थ्यो मान्छेहरूले, यदि हामीले सुरु चाहिँ तपाईँको नै टाइमैदेखि 100 दिन पछाडि नै नारा जुलुस गर्दै गएको भए त्यो आरोप पनि हामीलाई लाग्थ्यो, तर परिस्थिति मेच्योर भएपछि अब मलाई लाग्छ परिस्थिति मेच्योर भएछ र अब सरकारको विरुद्धमा चाहिँ तपाईँको चाहिँ देशव्यापी रूपमा चाहिँ कार्यक्रमहरू घोषणा गर्ने अब टाइम भएको छ। अब अहिलेसम्म त काङ्ग्रेस पार्टीले खालि आफ्नो विचार कति ठाउँमा हामीले प्रोटेस्ट कार्यक्रमहरू पनि गर्यौँ देशव्यापी रूपमा नगरे होइन, र अब चाहिँ परिस्थिति के आयो भने यो सरकार असक्षम हो, यो सरकार भ्रष्ट हो, यसको आफ्नो चाहिँ के अरे डेमोक्रेसीका प्रति कमिटमेन्ट छैन, यसले संविधान बचाउन सक्दैन, र चाहिँ यिनीहरू साँच्चै चाहिँ कम्युनिस्टको नाममा लुट्ने जत्था रहेछ भन्ने कुरा चाहिँ जब अब अहिले प्रमाणित हुँदै आएको छ, अब बल्ल टाइम वास्तवमा चाहिँ गम्भीर हिसाबले प्रतिपक्षी दलको के अरे सडकमै गएर सदनैबाट चाहिँ एकदमै चाहिँ विरोधको चाहिँ अवस्था निर्माण गरेर चाहिँ अब बल्ल आन्दोलनको चाहिँ परिस्थिति निर्माण भएको म देख्छु। र अब के छ भने सधैँ भन्ने बित्तिकै आन्दोलन हुने पनि होइन तपाईँ, र तपाईँले गरेको आन्दोलन तपाईँले गरेको विरोधको कार्यक्रममा देशव्यापी रूपमा मानिसहरू कहिले जोडिन्छन् त्यो कुराको निकोल चाहिँ वास्तवमा चाहिँ केन्द्रीय समितिले गरेर नै यी कुराहरू जानियो। अब कस्तो छ भने अब 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 त कोही एउटा मान्छेले मात्रै त के अरे तपाईँको विरोधको कार्यक्रम गर्ने होइन, सबैले गर्ने हो, पार्टी सबैको हो, तर त्यसले गर्दाखेरि यो सबै मिलेर अब वास्तवमा जसरी हामीले हिजो लड्यौँ, हामीले पञ्चायतसँग लड्यौँ, राणासँग लड्यौँ, राजासँग पनि हामीले लड्यौँ र गणतन्त्रमा हामी गयौँ, अब नेपाली कङ्ग्रेस र लोकतन्त्रमा विचार राख्ने सबै मानिसहरूले वास्तवमा कम्युनिस्ट ले वास्तवमा नेपालको डेमोक्रेसी नेपालको संविधान र नेपाली जनताको अधिकार रक्षा गर्न सक्दैनन् र यिनको नियत त रहन्छ जस्तो तपाईँहरूले हेर्नु भने त प्रेस काउन्सिलको विधेयक आयो कि काङ्ग्रेस पार्टी भावे त्यस्तो विधेयक ल्याउँछ र के अरे तपाईँको के अरे चाहिँ सारा पत्रकारहरूको अधिकार खोज्ने विधेयक त ल्याउँथेन होला, काङ्ग्रेस पार्टीले अधिकारै बढाउँथ्यो होला।
भनेपछि अहिलेको नेतृत्वले खेलिरहेको भूमिका प्रभावशाली नै छ, उनीहरूले खेलेको भूमिका अहिलेको नेतृत्वले खेलेको एउटा प्रतिपक्षीको हिसाबमा खेलेको भूमिका सही नै छ भन्ने यहाँलाई लाग्छ?
होइन, अहिले हामीले तपाईँको के अरे चाहिँ भूमिका चाहिँ मलाई चाहिँ हेर्नु हामीले जे गरिरहेछौँ अब हामीले भूमिकै निर्वाह गर्ने टाइम त सकिया छैन नि त, बल्ल हाफ त वर्ष भयो, 2.5 वर्ष जति यो सरकारको बित्यो तपाईँको, तपाईँले एक दुईवटा चाहिँ यसको कार्यक्रम योजना वार्षिक बजेटहरू नहेरिकन चाहिँ अब मलाई त्यो लाग्छ है, अब आजकै दिनदेखि विरोध गर्नुपर्थ्यो, कम्युनिस्टहरूले जस्तो चाहिँ हिजो चाहिँ तोडफोड गर्दै हिँड्नु पर्थ्यो भन्ने चाहिँ मलाई लाग्दैन, र चाहिँ अब टाइम भयो, अब आन्दोलनको विरोधको अब चाहिँ टाइम भयो, परिस्थिति मेच्योर छ, जनताले पनि बुझे, कम्युनिस्ट शासन आएपछि कोही भोकै रहन्न, हाम्रो बच्चा बच्चीले 5 चोटि खाना खान पाउँछन् र आनन्दसँग सुत्छन् भन्ने कम्युनिस्टहरूको सत्तामा चाहिँ आज बाल बालिकाहरू समेत सडकमा कहाँ खाना बाँडिरहेको छ भनेर लाइन लाग्नुपर्ने परिस्थिति जो आएको छ, यसले चाहिँ के छ भने अब चाहिँ यिनीहरूबाट हुँदैन भन्ने परिस्थिति भन्ने सिर्जना भयो हुनाले अब चाहिँ ठिक्क तपाईँ आन्दोलनको कार्यक्रम यस सरकारको विरुद्धमा गर्ने समय अब भयो, र योभन्दा अगाडि हामीले चाहिँ खालि बोलेरै आफ्नो विचारहरू चाहिँ बाहिर राख्यौँ अब भयो भन्ने मलाई लाग्छ। अब कसैलाई लाग्यो होला कि अब त्यो सरकार भनेको तिनै दिनदेखि नै तिन महिनादेखि नै नारा जुलुस यसले गरिदियोस् भन्ने लागे पनि हुनसक्छ, तर आफ्नो आफ्नो यसमा विचार हो, मेरो विचार चाहिँ त्यस्तो।
अब भट्टराईजी, अब भावी नेतृत्वलाई लिएर यहाँको विचार चाहिँ के छ?
अब के छ भने हेर्नु कांग्रेस पार्टीमा धेरै मानिसहरू हुनुहुन्छ, सभापति हुन धेरैलाई इच्छा छ, यो मान्छे भन्दा अर्को भन्दा म एकदमै चाहिँ सक्षम छु, म एकदमै जान्ने छु, म एकदमै सक्छु, म एकदमै त्यागी छु, म एकदम संघर्षशील छु, म एकदम बुद्धिमान छु, म सर्वज्ञता छु भन्ने धेरै मान्छेलाई लाग्छ। तर कांग्रेस पार्टीको तपाईँले हेर्नुभयो भने खालि केन्द्रमा आएको नेतृत्व मात्रै हेरेर होइन, मान्छेको मत अहिले मात्रै हेरेर चाहिँ कसैको पनि विश्लेषण गर्न चाहन्न, उसको विगत के थियो, उसले विगतमा पाएको चाहिँ जिम्मेवारीहरू कसरी निर्वाह गरे, अहिले नेतृत्वमा जाने मान्छेहरूले म त्यो हेरेर चाहिँ म विश्लेषण गर्न चाहन्छु। र विगतमा जुन जुन मानिसहरूले जहाँ जहाँ चाहिँ जिम्मेवारी निर्वाह गर्नुभयो पाउनुभयो आफ्नो राजनीतिक कालमा, जस्तो मैले 41 वर्ष भयो मैले भने, कसैको 20 भयो होला, कसैको 25 भयो होला, कसैको 60 भयो होला, कसैको 65 भयो होला, र विगतमा उहाँहरूले पाएका जिम्मेवारीहरू कसरी निर्वाह गर्नुभयो, कुन कुन ठाउँमा गर्नुभयो, मन्त्री हुँदा के गर्नुभयो, पार्लियामेन्टमा हुँदा के गर्नुभयो, पार्टी सञ्चालन गर्दा के गर्नुभयो, भातृ संस्था चाहिँ उहाँले सञ्चालन गर्दाखेरि कसरी गर्नुभयो भनेर चाहिँ म चाहिँ त्यो विश्लेषणमा छु। र त्यो हिसाबले चाहिँ विश्लेषण गर्ने हो भने काङ्ग्रेस पार्टीभित्र अहिले पनि एभरेज नेतृत्व छ, एकदमै चाहिँ तपाईँको एकदमै करिस्मेटिक नेतृत्व चाहिँ अहिले काङ्ग्रेस पार्टीभित्र छैन। र एभरेज नेतृत्व भएको हुनाले चाहिँ कुनै एकजना मान्छे अर्को मान्छे भएर अथवा चाहिँ के अरे कुनै एकदमै तात्विक काङ्ग्रेस पार्टीभित्र चेन्ज ल्याउने त्यस्तो चाहिँ म चाहिँ देख्दिनँ, हेर्नु अहिले पनि म देख्दिनँ। त्यसले गर्दाखेरि के हो भने एभरेज नेतृत्व मध्ये आउने हो, अब को मान्छे आउनुहुन्छ अब त्यो त चाहिँ महाधिवेशनलाई नै थाहा होला, तर महाधिवेशनमा चाहिँ अलिकति चाहिँ के अरे अब लागिसकेपछि त चाहिँ प्रतिस्पर्धामा हाम्रो के छ भने अलि अस्वस्थ प्रतिस्पर्धा गर्ने चाहिँ हामीले कल्चर डेभलप गरेका छौँ। महाधिवेशनको मुखमा आएपछि एउटाले अर्कोलाई फुल्याउनु पर्ने, एउटाले अर्कोलाई गाली गर्नुपर्ने, एउटाले अर्कालाई चाहिँ एकदमै अब के अरे विभिन्न लाञ्छन लगाउनु पर्ने, अब यस्तो किसिमको चाहिँ संस्कार चाहिँ पछि आएर चाहिँ यो पार्टीभित्र चाहिँ देखिएको छ वास्तवमा। अनि महाधिवेशनमा आएपछि विधानको कुरा उठ्नुपर्ने, त्योभन्दा अगाडि विधानको कुरा पनि खासै नउठ्ने, अब आफूले हिजो चाहिँ पाएका जिम्मेदारीहरू निर्वाह गर्दा पनि विधान लाई सजिलो पर्दा विधानको व्याख्या गर्ने, अनि भागभण्डालाई सजिलो पर्दा भागभण्डाको व्याख्या गर्ने, आफूलाई के फाइदा हुन्छ भनेर हेर्ने जो चाहिँ परिपाटी छ वास्तवमा चाहिँ अहिले पनि मलाई त्यही हो भन्ने लाग्छ। किन भन्दा एकदमै क्यारिस्मेटिक भएर ल अब फलानु मान्छे काङ्ग्रेसमा भयानक ठुलो नेता आयो भयानक चाहिँ यसले गर्न सक्छ भन्ने चाहिँ म चाहिँ
यहाँले भने जस्तै एभरेज यही एभरेज नेतृत्व एभरेजबाटै एउटा नयाँ पुस्ताले चाहिँ नेतृत्व गर्ने सम्भावना चाहिँ कति छ नि?
होइन अब नयाँ पुस्ताले त अब हेर्नु है नयाँ पुस्ता पनि म त धेरै हेरेँ, यो म पनि यहाँ धेरै मिटिङहरू पनि हेरेँ नि त युवा पुस्ताको पनि, युवा पुस्ताले पनि त काङ्ग्रेसमा अवसरै पाएको छ नि त होइन र र पुरानो र युवाको चाहिँ काम गराइमा तात्विक चाहिँ म त खासै केही भिन्नता चाहिँ देख्दिनँ हेर्नु होइन, एकदम नयाँ पुस्ताले आएर भयङ्कर गर्यो, अब मेरो चाहना त नयाँ पुस्ता आओस् भन्ने नै छ। पर्सनल्ली भन्ने हो भने नयाँ पुस्ताका मान्छेहरू नेतृत्वमा आउन्, काङ्ग्रेसलाई हाँकुन् भन्ने मेरो चाहना छ, तर त्यो हुँदा हुँदै पनि नयाँ पुस्ताहरूले पनि त्यत्रो ठुलो केही गरेको म देख्दिनँ तपाईँको, र अब पुरानाहरूले छोडिदिउ न अनि हामी हौ भन्ने जस्तो कुराले मात्रै त नेतृत्वमा पुगिन्छ भन्ने लाग्दैन। किन भन्दा विधान हाम्रो त्यस्तो छ, विधान तपाईँको कसैले अहिले छोडिदियो भने पनि त्यो जाने ठाउँमा चाहिँ तपाईँले चाहिँ निर्वाचितै भएर जानु पर्छ। तपाईँ विधान त हामीले भयङ्कर डेमोक्रेटिक बनाउँछौँ, आन्तरिक लोकतन्त्र भएन भनेर सबै पद करिब गरी हामी निर्वाचित बनाइसकेपछि अब युवा पुस्ताले पनि चाहिँ फलानुले चुनाव नलडिदिएपछि म हुनु पाउँथे भन्ने विचारले सोच्नु भनेको त विधान विरोधी विचार हो नि त, र त्यो भएको हुनाले अब निर्वाचित भएर आउनु पर्यो। डेमोक्रेसीमा चाहिँ अब कसैले राजीनामा दिएला, कसैले छोड्ला, कसैले चुनावमा भागै नलिएला होइन, एउटा पुस्ताले चाहिँ हामी छोडिदिएर तिमीहरू आऊ भन्ला, तर आऊ भनेपछि पनि त युवाभित्र को हुने भन्ने फेरि विवाद त कायमै रहला नि त तपाईँको। र त्यसले गर्दाखेरि के हो भने अब यो युवा पुस्ताको कुरा पनि चाहिँ अब पुरानोले छोडिदेऊ हामी हुन्छौँ भन्ने कुरा हाम्रो विधानसम्म छैन हेर्नु, हाम्रो विधानमा निर्वाचितै भएर आउनुपर्छ। र त्यसले गर्दाखेरि चाहिँ जस्तो चाहिँ अब इन्डियातिर देखिन्छ नि त एउटा चाहिँ सभापतिले चाहिँ छोड्यो अनि त्यसो सत्तामा जान्छ प्रधानमा के अरे मन्त्री हुन्छ अनि अर्को आउँछ पार्टी सभापति बन्छ उसले फेरि अर्को मन्त्रालय सम्हाल्ला अर्को आउला, हाम्रो विधानमा त त्यो व्यवस्था छैन। विधानमा हामी सबै चिज निर्वाचित बनाइसकेपछि अब अर्को पुस्ताले छोडिदेला र म हुँला भन्ने कुरा पनि त्यति व्यवहारिक हो जस्तो लाग्दैन। युवाहरूले पनि कन्टेस्टै गरेर आउनुपर्छ, कसरी चाहेर छोडेर पद खाली गरिदिएर मात्रै युवा त्यहाँ पुग्ने होइन र त्यसले गर्दाखेरि चाहिँ अब जितेर आउनु पर्यो जे वैधानिक व्यवस्था छ त्यो गर्नु पर्यो अब युवाहरू आउँदा राम्रै हो युवाहरू सक्षम हुँदाखेरि युवाहरू एकदमै चाहिँ जान्ने हुँदाखेरि एकदमै व्यवस्थापन गर्ने हुन सक्दाखेरि एकदमै जनताको भोट चाहिँ एकदमै चाहिँ ल्याउने सक्ने चाहिँ त्यस्तो क्षमता हुँदाखेरि युवाहरू चाहिँ साह्रो ठाउँमा जित्ने अवस्था निर्माण हुँदाखेरि त पार्टी बलियो हुन्छ नि त तपाईँको र त्यसले गर्दाखेरि युवाहरू आउँदा राम्रो हो तर हाम्रो चाहिँ जे वैधानिक बाटो छ त्योभन्दा बाहिरबाट युवाहरू आउने सम्भावना चाहिँ म देख्दिनँ।
अब यो परिमार्जित विधानकै कुरा गरौं अब सबै पद निर्वाचित हुने यहाँहरूले उल्लेख गर्नु भएको छ अब यसो गर्दा चाहिँ अब जो नेतृत्वमा आउने हो ऊ चाहिँ अलिकति बलियो नहुने हो कि भन्ने एउटा संशय पनि पैदा भएको छ अब विधानलाई लिएर यहाँको दृष्टिकोण यहाँको भनाइ चाहिँ के छ?
होइन अब के छ भने हेर्नु हाम्रो पार्टीमा चाहिँ अब विधान के अरे निर्वाचित सभापति चाहिँ बलियो हुनुहुन्न भन्ने मान्यता चाहिँ ज्यादा राख्छौँ हामीहरू जे भने पनि त्यो सभापति बलियो हुनुहुन्न त्यसमा चाहिँ धेरै अधिकार छ त्यो भएको हुनाले चाहिँ अब सभापति भन्दा पनि सामूहिक चाहिँ नेतृत्वमा चाहिँ हामी यदि गयौँ भने पार्टी राम्रो हुन्छ भनेर मान्यता राख्ने पनि मानिसहरू छौँ नि त। जब हामी सभापति बलियो भएपछि चाहिँ पार्टी कमजोर हुन्छ भनेर सोचेर विधानै त्यस्तो बनाउँछौँ भने त अब हामीले धेरै त्यसमा चाहिँ चिन्ता गर्ने विषय चाहिँ हो जस्तो मलाई लागेन। सभापतिलाई अधिकार दियो भने अब यो चाहिँ बलियो हुन्छ यसले साह्रै गर्छ भन्ने मान्यता राखेपछि त अब त हाम्रो सभापति कमजोरै हुने छ त विधान हामीले बनाएको छौँ नि त तपाईँको अब त्यसले गर्दाखेरि अब हेरौँ यो पनि एउटा प्रयोग हो हामीले बिपीको टाइममा एउटा विधान हेऱ्यौँ होइन अब त्यस पछाडि त्यो बेला अब पार्टी सभापति नै चाहिँ स्ट्रङ पोजिसन हुने अवस्था थियो सेन्ट्रल कमिटीमा चलाउँदाखेरिको हिसाबले अब निर्वाचित त हरेकचोटि महाधिवेशनै निर्वाचितै थिए त्यस पछाडि फेरि हामी चाहिँ 48 पछाडि परिमार्जनै गर्दै गयौँ तर अब मेरो कुरा के हो भने हेर्नुहोस् म नेभी सङ्घको पनि सभापति भएर आएको हुनाले अब चाहिँ बहुमत अल्पमत हो भने म चरम अल्पमतमै थिएँ नेभी सङ्घमा त्यस्तो हिसाबले अब मलाई चाहिँ आफ्नो मनोनित गर्ने चाहिँ म सर्वसम्मतै सभापति भए हुँ तर मनोनित गर्ने चाहिँ अब आज तपाईँलाई भनिहालेँ अब मैले 6 जनाको मनोनित गर्ने थियो सभापतिले सदस्यहरू त्यो पनि चाहिँ मलाई नदिएर सबै घोषणा चाहिँ भयो त्यहाँ भनौँ न मलाई दिने भन्दा हुँदै उहाँले घोषणा गरिदिनु भयो ल ठिकै छ तर मैले त्यही समितिमा सबै मान्छेहरूलाई चाहिँ मिलाएर मैले विधान सम्मत हिसाबले चलाएँ। अब के छ भने हेर्नु यो चलाउने दुईटा तरिका छ एउटा त तपाईँले विधान सङ्गमत हिसाबले चलाउनु हो भने सङ्गठन आफै चल्छ अब अर्को कुरा के छ भने विधान सम्मत चाहिँ नचलाउने अब यहाँ हाम्रो पछि आएर समस्या के छ भने जस्तो अब मेरो टाइममा पनि म नेभी सङ्घको सभापति त भए निर्वाचित पनि भए सर्वसम्मत भए मैले दुईटा युनियनको चुनाव गराएँ दुईटै रेकर्डको हिसाबले दुईटै चाहिँ सबैभन्दा धेरै निर्वाचन जितेको चाहिँ निर्वाचन हो त्यो युनियनको चुनाव। अब त्यसमा के छ भने हेर्नु त्यसमा चाहिँ केही सभापतिहरूलाई चाहिँ अथोरिटी पनि चाहिन्छ भन्ने लाग्छ मलाई कस्तो छ भने जजमेन्टको विषय मेजर कुरा हेर्नुहोस् निर्वाचनमा तपाईँ कसरी जजमेन्ट गर्नुहुन्छ मैले चाहिँ जस्तो अब देशभरिबाट मानिसहरू चाहिँ निर्वाचनमा त कन्टेस्ट गर्नको लागि इच्छुक छन् नि त होइन आम निर्वाचनमा भन्नुहोस् स्थानीय तहमा भन्नुहोस् तर त्यहाँ सबभन्दा पपुलर मान्छे को छ भनेर चाहिँ पत्ता लगाउने मेकानिजम चाहिँ के हो त्यो चाहिँ जरुरी छ भन्ने मलाई लाग्छ तर त्यो मेकानिजम हामीले भत्काइसक्यौँ किन भन्दा हामी त भागमण्डमा छौँ जित्यो कोही मान्छे पार्टी सभापति जित्यो भने त्यसले 50% पार्टी चलाउने अर्को दोस्रो हार्नेले चाहिँ 40% पार्टी चलाउने अर्को तेस्रो हार्ने मान्छे सभापतिले चाहिँ 10% चलाउने भन्ने जो पद्धति हामीले विकास गरेका छौँ मलाई लाग्छ यो पद्धति रहन्जेलसम्म यो पार्टी चाहिँ बलियो हुँदैन र मैले पनि त्यो बेला अहिले मैले युनियनको चुनावको प्रसङ्ग चाहिँ मैले चाहिँ तपाईँलाई उठाएँ मैले हरेक कलेजमा मैले पत्ता लगाएछन् जो पपुलर छ त्यही मान्छेलाई टिकट दिए र मैले धेरै ठुलो केही गरे होइन त्यो गर्दाखेरि 82% युनियन जित्यो र भ्यालीमा केवल अखिलको चाहिँ दुईटा युनियन मात्रै सग्लो थियो एउटा पुरा सग्लो चाहिँ तपाईँको यो आरआर र यो ताँचानमा पनि हामी जम्मा 4-5 भोटले मात्रै हारेको अवस्था थियो। यहाँ कुरा के छ भने हेर्नु यो चाहिँ के अरे मान्छे बलियो नबलियो होइन हामीले कसरी चाहिँ हामीले चाहिँ निर्णयहरू गर्छौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। अब मलाई फाइदा हुन्छ भने म विधान सभामा फाइदा हुन्छ भने म विधानको कुरा उठाउँछु होइन मलाई चाहिँ भाग पाउँदा फाइदा हुन्छ भने म भागको कुरा उठाउँछु, होइन कहिले काहीँ परम्परामा पनि यस्तो छ भनेर चाहिँ विधान मिचेर म त्यो पनि कुरा उठाउँछु भने यो दुविधाले तपाईँको चाहिँ यस्तो बाटोले चाहिँ नेपाली काङ्ग्रेस बलियो हुँदैन तपाईँको। र अहिले हाम्रो प्रब्लमै त्यही हो, तपाईँको मान्छेको समस्या म देखिरहेको छैन, पद्धतिको समस्या हाम्रो चाहिँ के अरे यो जो हिसाबले हामीले संस्कार हामीले चाहिँ विकास गर्यौँ त्यसले हामीलाई सकिरहेको अवस्था छ। त्यसले गर्दाखेरि के छ भने अब हामी चाहिँ के अरे आफ्नो रणनीति बनाउँदा पनि कहिले काहीँ चाहिँ हामी चाहिँ कमजोर हुन्छौँ, त्यो गर्दाखेरि अब आफ्नो भित्रैतिरको टिकट बाँड्ने मात्रै होइन चुनावको स्ट्राटेजीमा पनि हामी कमजोर भएको हामी चाहिँ भएको देख्छौँ नि त। जस्तो अस्ति पाँचवटा कम्युनिस्ट मिले नि त होइन चुनावमा, कि त हामीले उनको एकता रोक्न सक्नु पर्थ्यो, त्यो पनि हामीले सकेनौँ। र हामीले चाहिँ अरू कुनै रिलायबल चाहिँ त्यस्तो ग्रुपसँग हामी पनि मिलेर चुनावमा गाभे हुन्थ्यो, त्यो पनि हामीले गर्न सक्दैन।
हजुर भट्टराईज्यू, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद।
आजको अन्तरसंवादमा हामीले विशेष गरी नेपाली कांग्रेसको आन्तरिक जीवनमा केन्द्रित रहेर नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौडेलसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।